समय
रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
हावाहुरीका कारण बारा र प्रसामा गरी 27 जनाको ज्यान गयो 500 भन्दा बढी घाइते
सुर्खेतमा पछिल्लो 8 महिनामा लागु औषधका 64 मुद्दा दर्ता 14 महिला र 95 पुरुषकै 109 जना प्रहरीको नियन्त्रणमा
बर्दियाको बनगाई ग्याङ नदी नजिक मोटरसाइकल ठोकिदा 3 जनाको ज्यान गयो बर्दियाका कृषक चैते धान खेतीमा जुटे
र 8 राष्ट्रिय खेलकुदमा 35 खेलमा 372 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने नेपाली महिला फुटबल टोली ओलम्पिक छनौटको दोस्रो चरण खेल्न म्यानमार जान गयो हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबनी विशिर केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा हावाहुरीका कारण बारा र पर्सामा गरी 27 जनाको ज्यान गएको छ हिजो साँझ आएको हावाहुरीले बारामा 26 र पर्सामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी हिमबहादुर शाहीले बताउनुभयो 15 महिला र 12 पुरुषको ज्यान गएको भन्दै उहाँले रातिदेखि नै घाइतेहरूको उद्धार भइरहेको बताउनु भएको छ भने घाइतेहरूको अस्पतालमा लगिएको छ भने अस्पतालमा पर्याप्त मात्रामा बेड नहुँदा समस्या समेत हुने गरेको प्रहरीले बताएको छ बारामा 400 भन्दा बढी र पर्सामा 120 भन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले अरू पनि पुरिएको हुन सक्ने प्रहरी बताएको छ उद्धारको कार्यमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धारमा खटिएको छ
सुर्खेतमा पछिल्लो 8 महिनामा लागु औषधका 64 मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले 14 महिला र 95 पुरुष गरी 109 जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताउनु भएको छ लागु औषधको सारपसार बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर प्रहरीले सक्रियता बढाएको उहाँको भनाइ छ उहाँले ब्राउन सुगर 93 ग्राम 510 मिलिग्राम चरिस 6 किलो 304 ग्राम र 70 मिलिग्राम गाँजा 181 ग्राम 500 मिलिग्राम र नाइट्रोजन 157 बरामद भएको पनि बताउनु भएको छ गत फागुन 11 गते लेगबेसी नगरपालिका 8 लामी डाँडामा अफिमका थुप्रै बोट नष्ट गरिएको उहाँले बताउनु भएको छ यस्तै यो अवधिमा प्रहरी अदालतको कार्यान्वयन फैसला कार्यान्वयन गर्ने सिलसिलामा 77 जना व्यक्तिलाई पक्राउ गरी 28,73,000 जरिमाना रकम वसुल गरेको पनि जनाएको छ यस्तै प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत 8 महिनामा गुण्डागर्दीका 168 मुद्दा दर्ता गरेको समेत
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको बाराबर्दिया नगरपालिकाको बनगाई ग्याङ नदी नजिक मोटरसाइकल ठोकिँदा 3 जनाको ज्यान गएको छ कोलपुरबाट बर्दिया हिँडेको V8P6968 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको V91P9377 नम्बरको मोटरसाइकल ठोकेदा 3 जनाको ज्यान गएको प्रहरीले बताएको छ दुर्घटनामा परि बर्दिया मधुबन नगरपालिका 1 सूर्य पटुवा इन्द्रपुरका 21 वर्षीय सूरज चौधरी 14 वर्षीय कृष्ण चौधरी र 12 बर्दिया नगरपालिका 9 बनगाईका 23 वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको प्रहरीले बताएको छ इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले सूरज र कृष्णको घटनास्थलमै र खगेन्द्रको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याउँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो
यता ट्रकको ठक्करबाट नेपालगञ्जमा एकजनाको ज्यान गएको छ कोलपुरबाट नेपालगञ्ज हिँडेको ट्रकले ठक्कर दिँदा नेपालगञ्ज मणिकापुरका बलराम मिश्रको ज्यान गएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाङले बताउनु भएको छ साइकलमा रहेका मिश्रलाई ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएर अस्पताल लैजाँदै गर्दा उपचारका क्रममा उहाँको ज्यान गएको पनि प्रहरी निरीक्षक डाङले बताउनुभयो ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
बाँकेर बर्दियालाई कर्णाली प्रदेशमा मिचाउनु पर्ने आवाज उठिरहेको बेला बर्दियाका सांसद सञ्जय गौतमले बर्दियालाई कर्णालीमा गाप्नुको विकल्प नभएको बताउनु भएको छ। बाँके बर्दिया कर्णालीमा गाबी सिङ्गो प्रदेश नै सबैभन्दा सक्षम र सम्पन्न प्रदेश भन्ने उहाँको भनाइ छ। सांसद गौतमले बर्दियालाई कर्णालीमा मिसाउन आफूले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेको भन्दै यसले निकास पाएरै छोड्ने बताउनु भयो। उहाँले कर्णाली बिना बाँके बर्दिया र बाँके बर्दिया बिना कर्णालीको समृद्ध नहुने भएकाले बर्दियालाई कर्णालीमा जोड्न सके विकास निर्माणको ढोका खुल्ने बताउनु भयो। यसै विषयमा मैले सांसद गौतमलाई अहिले आएर कर्णाली प्रदेशमा बाँके बर्दियालाई किन मिसाउनु पर्यो भनेर सोधेको छु।
मैले कुरा उठाएँ नि त, मैले सदनमा यो कुरालाई औपचारिक रूपले टेबल गरेँ। मैले के भने कर्णाली प्रदेशका जननिर्वाचित प्रतिनिधिहरू, सांसदजीहरू, सभासदजीहरू, मेयरहरू, जननिर्वाचित सम्पूर्ण वडादेखि लिएर मान्छेसँग प्रतिनिधि साथीहरूसँग मैले यो मेरो कुरा, मलाई यस्तो लाग्छ, मलाई यो बर्दिया जिल्ला भनेको कर्णाली प्रदेशको एउटा अभिन्न अङ्ग हो जस्तो लाग्छ। यसरी हामी समृद्धिको यात्रा तय गर्न सक्छौँ। यो गर्दाखेरि तारातालदेखि रारातालसँग जोडिन्छ, यो गर्दाखेरि बर्दियाले विकास पाउँछ, यो गर्दाखेरि कर्णालीले निकास पाउँछ। यो दुईवटा जिल्ला जोड्न सक्यौँ भने हाम्रो समृद्धिको यात्रा अगाडि बढ्छ भनेर चाहिँ मैले यो विषयमा जननिर्वाचित प्रतिनिधि साथीहरूले प्रतिनिधिमूलक ढङ्गबाट छलफल चलाउनुहोस्, यो एक दिन हुने कुरा त होइन। यो मैले औपचारिक रूपले बर्दियाको जनप्रतिनिधिका हैसियतले टेबल गरेको छु। यो कुरालाई तपाईँहरूले छलफलको बिहेस बहस बनाएर यो कुरालाई गर्नुहोस्। किनभने मनोवैज्ञानिक रूपले हामी सबै एक हुनु पऱ्यो नि त। सदनमा मैले यो कुरा राखेको छु र म आउँदो सदनमा यो कुरालाई फेरि अझ बढ्ता प्राथमिकता साथ अघि बढाउने कुरा गर्छु
कि यहाँका नेताहरूसँग छलफल गर्नु भएको छ यो बारेमा?
गरेको छु, मैले इन्डिभिजुअली गरेको छु, कलेक्टिभली मेरो त्यस्तो छलफल हुनु भएको छैन। मैले सबै नेताहरूसँग कुरा गरेको छु।
के लाग्छ यो उपलब्धि होला?
म ढुक्क छु, समय लाग्ला। सजिलो अहिलेको हामीले जुन बनाएको संविधान छ त्यसको व्यवस्था अनुसार यो सजिलो देखिँदैन, तर मैले असम्भव छ भन्ने म मान्दिनँ, असम्भव छ भन्ने म ठान्दिनँ। मैले पनि कुनै पनि कुरा दृढ इच्छा शक्तिको साथ अगाडि बढ्यो भने जनताले चाह्यो भने के हुँदैन, सबै चिज हुन्छ। तर हामी के चाहन्छौँ भने यो चिज चाहिँ सेटल गरोस्, यो कुरा चाहिँ पोलिसी लेभलमा सबै नेताहरूले पनि रियलाइज गर्नु भने व्यर्थ लाग्दैन।
जति बेला यो कर्णाली प्रदेशको लागि यहाँ एउटा सङ्घर्षको आन्दोलन चलिरहँदा बर्दियाका नेताहरू के पनि बोलेन भनेर भन्ने पनि गरिन्छ
हो, तपाईँले भनेको सत्य हो। तपाईँले भनेको सत्य के हो भने बोलेनन् होइन, बोले तर त्यसलाई हाम्रो बर्दिया हामी अर्को लडाइँमा थियौँ। एकातिर सुदूरपश्चिम चाहिँ एउटा लडाइँमा थियो, कर्णाली प्रदेश अर्को लडाइँमा थियो, हामी अर्को लडाइँ थियो। तर हामीका एउटा अर्को खालको लडाइँ के चलिरहेको थियो भने त्यति बेला चाहिँ एक प्रदेश एक प्रदेशको आवाज उठेको थियो। त्यसपछि फेरि थरुवान प्रदेशको कुरा उठेको थियो। थारूहरू अलगै स्टेट चाहिरहेको थियो, मधेसी साथीहरू अलग स्टेट चाहिरहेको थियो र थारू साथीहरूले हामीहरू मधेसी होइनौँ, हामीहरू थारू, हामीलाई अलग पहिचान चाहिन्छ भन्ने उनीहरूको एजेन्डा थियो। त्यो दुईवटा एजेन्डाहरू आफ्नो किसिमले बगिरहेको बेलामा टिकापुर घटना भएको थियो। त्यो बेलामा एकातिर सुर्खेत बोलिरहेको छ, एकातिर टिकापुर बोलिरहेको छ, एकातिर यो मुद्दा उठिरहेको छ। यो परिस्थितिमा के हो भने हाम्रो आवाजहरू सुनिएन, त्यो कुरा दबियो, आवाज बाँकेर बर्दियालाई एकातिरबाट पाँच नम्बर प्रदेशको अङ्ग बनाइयो। त्यति बेला यताका साथीहरूले त्यो गुनासो गर्नु उहाँहरूको बुझाइअनुसार स्वाभाविक हुनसक्छ, तर हाम्रो आफ्नो खालको पीडा थियो। हामी आफ्नो खालको पीडामा ग्रसित के थियौँ भने हामी त्यहाँ भएका मधेसी समुदायका साथीहरू, थारू समुदायका साथीहरूलाई यो मिसनमा कर्णाली भने त एकदम पहाडे पहाडेको ठाउँ हो, नामै कर्णाली प्रदेश, कामै प्रदेश, एउटा पनि थारू छैनन्, एउटा पनि मधेसी छैनन्, त्यहाँ गयौँ भने त हामी माइनोरिटीमा पर्छौँ, हामीलाई सिद्ध अनुभव भनेर के हुन्थ्यो भने त्यहाँ फेरि एउटा आगो लाग्ने, त्यहाँ फेरि एउटा विध्वंसको बाटो सुरु गर्ने, त्यति बेलाको परिस्थिति नै त्यस्तै थियो। र अहिलेको परिस्थितिमा चाहिँ अब त्यहाँ भएका मधेसी समुदायका साथीहरू, त्यहाँका थारू समुदायका साथीहरू चाहिँ यो इस्युमा चाहिँ कन्भिन्स हुनुहुन्छ, बिस्तारै उहाँहरू यसमा सहमतिमा आउनुभएको, ए हो यिनीहरू ठिक कुरा गरेर रहेछ। त्यति बेला हामीले यो मानिदिएको भए हुन्थ्यो, चाहिँ अब जानुपर्छ भन्नेमा अब त्यहाँ एउटा वातावरण तयार भएको छ।
केही दिन अगाडि बाँकेका उद्योगी व्यवसायीहरूले पनि सुर्खेतमा आएर हामी चाहिँ कर्णाली प्रदेशमा गाभिनको लागि हामी चाहिँ तयार छौँ, हामीलाई चाहिँ हाम्रो नेतृत्वले यहाँका नेताहरूले चाहिँ विशेष पहल गरिदिनु पर्यो भनेर उहाँले पनि भन्नुभएको छ।
खुसीको कुरा हो, राम्रो कुरा हो, उहाँहरूले त्यो कुरा मलाई पनि भन्नुभएको छ। र बाँके र बर्दिया दुइटै कर्णाली प्रदेशमा आउन सक्यो भने त अझ राम्रो कुरा हो। अझ यसमा त दाङ पनि यो 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 कुराबाट भोलि राजधानी यदि बुटवल नै बनाउने हो भने दाङका साथीहरू पनि यो भावना पैदा नहोला भन्न सकिँदैन। त्यही कारण भोलि त्यो परिस्थितिमा यो यो प्रदेश अझ समृद्ध हुन्छ।
जस्तो यो भुरीगाउँ तेलपानी हुँदै सुर्खेतसम्मको सडक निर्माणको बारेमा बेला बेला नेताहरू ले भन्ने गर्नुहुन्छ, यो चाहिँ कुरा पनि उठाउनुहुन्छ, काम भइरहेको छ, छिट्टै हुन्छ भनेर पनि भन्नुहुन्छ। अब तपाईँ पनि एउटा बर्दियाको प्रतिनिधित्व गर्ने एउटा सांसद हुनुहुन्छ, अहिले त्यहाँको काम कहाँ पुगेको छ?
बर्दिया जिल्लाको विकासमा दुईटा कुराहरू हो। एउटा कुरा हामीले नाकाको प्रयास गरेका छौँ, भारतीय सिमानासम्मको नाका। अब भारत बर्दिया जिल्लाको सदरमुगाम गुलेरियाले राजमार्ग जुनलाई रजनवा गुलेरिया र मङ्गलागाडीसम्मको बाटो मैले यसपालि सुरु गरेँ। त्यो सामान्य प्रधानमन्त्री सुशील कोइराला हुँदाखेरि नै मैले त्यसलाई प्रयास गरेको थिएँ। जब पहिले संविधान सभा निर्वाचित थिएँ, अहिलेको त्यो स्वीकृत होइन, त्यति बेला स्वीकृत थियो, अहिले त्यो टेन्डरमा गयो। त्यसपछि के हो भने कनेक्टिभिटी गरेर भारतको सिमानादेखि लिएर राजमार्गसम्मको दूरी कम भयो। हामीलाई एउटा नाका चाहिएको छ, अर्को हामीलाई भुरीगाउँ तेलबानीको सुर्खेतको बाटो चाहिएको छ। हिजोमा 42 किलोमिटर छ भुरीगाउँबाट तपाईँको सुर्खेत, दिनभरिमा हिँडेर म पुग्न सक्छु, एकजना मान्छे मेरो बर्दियाको पनि आउन सक्छ। यो के भने कर्णाली प्रदेशसँग जोड्ने सबभन्दा छोटो दूरीको बाटो हो भारतीय सिमानासँग। मैले के भने त्यति बेला पनि बढी कुरा उठाएको थिएँ संविधान सभामा, संविधान सभामा मैले पनि त्यति बेला कुरा, त्यति बेला मधेसको आन्दोलन थियो, थरवटको आन्दोलन थियो, त्यो कारणले गर्दाखेरि मेरो त्यो कुराहरू दब्यो। वास्तवमा जबसम्म तारातालदेखि रारातालसम्म जोड्न सकिँदैन, जबसम्म बर्दिया जिल्लालाई कर्णाली प्रदेशको एउटा अभिन्न अङ्ग बनाउन सकिँदैन, जबसम्म बर्दिया जिल्लालाई म तारतालदेखि रारातालसम्म जोड्न जान्छु, मैले भन्ने गरेको छु कि हामीलाई विकास चाहिएको छ।
हामीसँग छिमेक सूर्यफेरोसँगै अन्य खबरहरू बाँकी नै छ, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले हावाहुरीका कारण 12 र प्रसामा 27 जनाको ज्यान गयो, 500 भन्दा बढी घाइते। सुर्खेतमा पछिल्लो 8 महिनामा लागु औषधका 64 मुद्दा दर्ता, 14 महिला र 95 पुरुष गरी 109 जना प्रहरीको नियन्त्रणमा लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दियाका कृषक चैते धान खेतीमा जुटेका छन्। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपुर जुन कार्यक्रम लागू भएपछि कृषकहरू चैते धान खेतीतर्फ आकर्षित भएका हुन्। यसअघि बाँझै रहने खेतमा कृषकहरू अहिले धमाधम चैते धान रोप्न थालेका छन्। जमिनको तयारीदेखि भण्डारणसम्मको कामका लागि आवश्यक उपकरण खरिद गर्न 50% अनुदान रकम परियोजनाले दिने गरेको धान सुपुर जुन कार्यक्रम राजापुरका प्रमुख वीरेन्द्र राज पराजुलीले बताउनुभयो। बिउदेखि खेत जोत्ने पावर टेलरमा अनुदान पाएपछि कृषकहरू पनि उत्साहित भएको उहाँको भनाइ छ। धान सुपुर जुन कार्यक्रम सञ्चालन हुनुभन्दा पहिला बर्दियामा 23 हेक्टरमा मात्रै चैते धान लगाउने गरिएकोमा यस वर्ष 500 हेक्टरमा चैते धान रोपिएको परियोजनाले बताएको छ। बर्दियाका अधिकांश क्षेत्रमा सिँचाइको सुविधा सम्पन्न भएकाले पनि चैते धान खेती गर्न कृषकहरूलाई सहज भएको छ। एकै वर्ष 3 बाली लगाउन पाउँदा आर्थिक रूपले पनि आफूहरूलाई फाइदा पुग्ने भन्दै कृषकहरू हर्षित बनेका छन्।
वीरेन्द्रनगर 12 रहेको मानव सेवा आश्रम आश्रित नागरिकलाई नेपाली सेनाले सहयोग गरेको छ। आश्रममा रहेका 20 जनालाई नेपाली सेनाले लत्ता कपडा लगायतका सामग्री सहयोग गरेको हो। नेपाली सेनाको उत्तर पश्चिम प्रतनाले एक कार्यक्रमका बीच हिजो उनीहरूलाई लत्ता कपडा लगायतका सामग्री प्रदान गरेको छ। प्रतनापति उपराथी सरोज प्रताप राणाले राणा र डाक्टर कल्पना राणाले लत्ता कपडा लगायतका सामग्री प्रदान गर्नुभएको आश्रमले जनाएको छ। प्रतनापति उपराथी राणाले मानसिक सन्तुलन गुमाएका नागरिकलाई सहज जीवनयापनमा ल्याउन ठूलो चुनौती भएकाले पनि सैनिक नागरिक सहकार्यका लागि सहयोग गरिएको बताउनु भएको छ। उहाँले नागरिक र सेनाबीचको सम्बन्धलाई बलियो बनाउन सेनाले सामाजिक काममा सहयोग गर्दै आएको पनि बताउनु भएको छ। प्रतना अन्तर्गतको कालीबक्सगण र राजदलगणले मानव सेवा आश्रमको मर्मत सम्हार लगायतका काममा पनि सहयोग गरेका थिए। सेनाले रङ रोकन लगाउनेदेखि अन्य भौतिक संरचना निर्माणका काममा पनि सहयोग गरेको हो। अहिले आश्रममा 1 जना शिशुसहित 20 जना रहेका छन्। उनीहरूलाई आश्रममै सरसफाई गर्नुका साथै सहज जीवनयापनका उपायहरू सिकाउने गरिएको आश्रमका सहसंयोजक सञ्चिता गौतमले बताउनु भएको छ।
नेपाल विद्यार्थी संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा धरना दिएको छ। विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको निविसङ्घका नेता तथा कार्यकर्ताले विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा पुगेर धरना दिएको हो। तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउनुपर्ने लगायतका माग राख्दै निविसङ्घले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। निविसङ्घले केन्द्रीय क्याम्पससहित विश्वविद्यालयका 10 आङ्गिक क्याम्पसहरूमा यही चैत 25 गते तोकिएको समयमै सुबिउ निर्वाचन सम्पन्न गराउन र पुराना सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।
कारागारमा पठन संस्कृतिको विकास गर्ने भन्दै सुर्खेत कारागारमा बुक क्लब गठन गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले कारागारमा अब क्यारमबोर्ड लगायतका खेलेर समय बिताउन नपर्ने भन्दै अब पुस्तक पढेर समय बिताउने बेला आएको बताउनु भएको छ। कारागारमा समय बिताउनेका लागि कैदी बन्दीहरूले पुस्तक पढेर आफ्नो सकारात्मक सोचको विकास गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। कारागारमा पुस्तकालय स्थापना भएपछि कैदी बन्दीलाई अध्ययन गर्ने सुविधा भएको छ र पठन संस्कृतिको विकास गर्नका लागि भन्दै 7 सदस्यीय बुक क्लब समेत गठन गरिएको छ। कर्णाली प्रदेशमा सञ्चालन भएको कारागार किताबलाई अभियान नेपालमै नमुना भएको भन्दै थपलियाले यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको छ। पुस्तकबाट थुप्रै ज्ञान प्राप्त गर्न सकिने भन्दै उहाँले यसमा सही प्रयोग गर्न समेत कैदीबन्दीलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागार किताब अभियानका संयोजक डिआइजी महेश विक्रम शाहले पुस्तकका माध्यमबाट जीवनको प्रकाश खोज्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख वीरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख वसन्त रजौरे, सुर्खेत कारागारका निमित्त जेलर जङ्गबहादुर थापा लगायतको सहभागिता रहेको छ।
हुम्लामा बेरोजगार युवाहरूको लागि स्वरोजगार बनाउने कार्यक्रमका लागि प्रस्ताव छनौट गरिएको छ। कार्यक्रमका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आह्वान गरेको आवेदनहरू माथि मूल्याङ्कन गरेर बेरोजगार समूहहरूलाई बाख्रा पालन व्यवसायमा छनौट गरिएको हो। खारपुनाथ गाउँपालिकाको वडा नम्बर 5 मालिका देवी दुग्ध कुण्ड बेरोजगार समूह छनौट भएको केन्द्रका प्रमुख ऋषिराज कोइरालाले बताउनुभयो। 15 सदस्य समूहले अब 25 लाख केन्द्र र त्यसको 40% हुने आउने रकमलाई जनसहभागिताबाट जुटाएर बाख्रा पालन व्यवसाय गर्ने उहाँको भनाइ छ।
रुकुम पूर्वमा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुसी भएका छन्। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगका उपचारका लागि सर्वसाधारण रुकुम पश्चिम दाङ नेपालगञ्ज काठमाडौँ चितवन लगायतका जिल्ला जान बाध्य भएका छन्। छुट्टै जिल्लाको रूपमा काम थालेको 1.5 वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको जनाइएको छ। रुकुम पूर्वको सिस्ट गाउँपालिका 5 रहेको रुकुमकोट स्वास्थ्य चौकी भएकै ठाउँमा जिल्ला अस्पताल बनाइने भएको हो। यसका लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाले उपलब्ध गराइदिने निर्णय समेत भइसकेको छ। स्वास्थ्य चौकीको नाममा रहेको 14 रोपनी र गाउँपालिकाले दिने 21 रोपनी गरी 35 रोपनी क्षेत्रफलमा अस्पताल बन्ने जनाइएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भनी योहरूको विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको आग्रहमा संसदीय सुनवाई समितिको बैठक 2 दिनपछि सरेको छ। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेश थपलियाको सुनवाई प्रक्रिया शुरू गर्न बोलाइएको बैठकमा कंग्रेसको आह्वानमा भोलिसम्मको लागि बैठक स्थगित गरिएको जनाइएको छ। संवैधानिक परिषदले गत 11 गते बैठकले प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभए पनि प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो। सुनवाई समितिको बैठकमा कंग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले परिषदको सिफारिसका विषयमा सभापति देउवासँग छलफल गर्नुपर्ने भएकाले बैठक भोलिसम्म सार्न माग गरेका थिए। सुनवाई समितिको बैठकमा कंग्रेसका भीमसेन दास प्रधान र जितेन्द्र नारायण देवले प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थिति बिनै संवैधानिक परिषदको बैठक बसेर महत्वपूर्ण निर्णय गर्नु ठिक न भएको बताउनु भएको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। अफगानिस्तानका उपराष्ट्रपति अब्दुल रासिद दोस्तमलाई लक्ष्य गरी भएको आक्रमणमा उहाँका एकजना अङ्गरक्षकको ज्यान गएको छ भने अरू 2 घाइते भएका छन्। बल्ख प्रान्तमा तालिबान समूहले उहाँमाथि आक्रमण गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्। उपराष्ट्रपति दोस्तम यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती विस्फोटमाबाट पनि बाँच्न सफल हुनुभएको थियो। दोस्तममाथि आफ्ना प्रतिस्पर्धी नेताहरूको अपहरण का साथै बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। सुर्खेत फुटबल संघले 13 र 16 वर्ष मुनिका खेलाड़ी छनौट गर्ने भएको छ। आधारभूत तहदेखि नै फुटबलको विकास गर्न सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाड़ीको छनौट गर्न लागि जनाइएको छ। सुर्खेतमा चैत 21 र 22 गते स्थानीय रंगशालामा खेलाड़ी छनौट चरण सञ्चालन हुने सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो। 13 वर्ष मुनिको छनौट बिहान 7 बजे पछि र 16 वर्ष मुनिको छनौट बेलुका 5 बजेपछि स्थानीय रङ्गशालामा हुने कार्कीको भनाइ छ। जिल्ला तह र प्रदेश तह हुँदै राष्ट्रिय छनौट पार गर्ने खेलाडीलाई एन्फाले धरान वा बुटोलमा एन्फा टेक्निकल सेन्टरमा आवासीय रूपमा राखेर पढाइ लेखाइ सँगै फुटबल प्रशिक्षण दिने उहाँको भनाइ छ।
नेपाली महिला फुटबल टोली ओलम्पिक छनौटको दोस्रो चरण खेल्न म्यानमारतर्फ गएको छ। मात्र 4 दिनको तयारी गरी म्यानमार हिँडेको नेपाली महिला टिमको लक्ष्य अर्को चरणसम्म पुग्ने भए पनि कठिन देखिएको खेल विश्लेषकहरूले बताएका छन्। म्यानमार भारत र इन्डोनेसिया जस्ता बलिया टिमसँग खेल्नुपर्ने नेपालले साफको तयारीलाई नै मध्यनजर गरेर यो प्रतियोगिताको विशेष तयारी गरेको थिएन। नेपालले यो प्रतियोगिता आफ्नो लागि राम्रो अनुभवको माध्यमका रूपमा लिएको छ। नेपाली टोलीका प्रशिक्षक हरि खड्काले पनि टिममा अझै केही कमी कमजोरी भए सुधार गर्ने मौका र अनुभव बटुल्ने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताउनु भएको छ। यसैबीच बाँकीमा आउँदो 5-11 गते वैशाखमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल 35 खेलमा 372 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका कुल 1307 पदकमध्ये 372 रजत र 563 काँस्यका लागि प्रतिस्पर्धा हुने जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ 2825 र महिलातर्फ 2386 गरी 35 खेलमा 5211 जना खेलाडी मैदानमा उत्रने भएका छन्। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले 25,000 नगद पुरस्कार दिइनेछ भने व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने खेलाडीले 15 र सामूहिक रूपमा स्वर्ण जित्ने टिमका प्रत्येक सदस्यले जुनै 7,000 हात पार्नेछन्।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज एक खेल हुने भएको छ। राति 8:15 हुने खेलमा दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुने भएको छ। 3 खेल खेलेका दुवै टोलीले 1 हार र 2 जित हात पार्न सफल भएका छन्। यी दुवै टोली आज तेस्रो जित हात पार्ने योजनाको साथ मैदान उत्रिँदैछन्। यसैबीच गैराती भएको खेलमा राजस्थान रोयल्सलाई 8 रनले पराजित गर्दै चेन्नईले तालिकाको शीर्ष स्थानमा आफ्नो ठाउँ पक्का गरेको छ। चेन्नई लगातार तेस्रो जित हात पार्दै अपराजित यात्रा कायम राख्न सफल भएको छ। पहिला ब्याटिङ गरेको चेन्नईले खराब सुरुवात गरे पनि कप्तान महेन्द्र सिंह धोनीको विस्फोटक ब्याटिङले जित हात पार्न सफल भएको हो। धोनीले 46 बलमा 75 रनको शानदार एक पल तयार पार्दै चेन्नईको स्कोर 175 रन बनाउनु भएको थियो। 176 रनको लक्ष्य लिएर मैदान उत्रिएको राजस्थान निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर मात्र 167 रनमा समेटियो। हिजो नै भएको अर्को खेलमा सनराइजर हैदराबादले दोस्रो जित हात पारेको छ। रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 118 रनको भारी अन्तरले हराउँदै हैदराबादले तालिकामा 4 अङ्क जोडेको छ भने बेङ्गलोर लगातार तेस्रो हार भोग्न बाध्य भएको छ। टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हैदराबादले 20 ओभरमा 2 विकेट गुमाएर 231 रन बनाएको थियो। हैदराबादका 2 खेलाडीले शतक प्रहार गर्दै यी दुवै खेलाडीले 185 रनको साझेदारी गरेका थिए। 232 रनको लक्ष्य पछ्याएको बेङ्गलोर 19.3 ओभरमा मात्र 112 रनमा समेटियो।
खेल खबरसँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघिसम्मका मुख्य खबर फेरि एकपटक।
हावाहुरीका कारण 12 र प्रसामा 27 जनाको ज्यान गयो, 500 भन्दा बढी घाइते।
सुर्खेतमा पछिल्लो 8 महिनामा लागू औषधका 64 मुद्दा दर्ता, 14 महिला र 95 पुरुष गरी 109 जना प्रहरीको नियन्त्रणमा।
बर्दियाको बङ्गाई ग्याङ नदी नजिक मोटरसाइकल ठोकिँदा 3 जनाको ज्यान गयो, बर्दियाका कृषक चैती धान खेतीमा जुटे।
र 8 राष्ट्रिय खेलकुदमा 35 खेलमा 372 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने नेपाली महिला फुटबल टिम ओलम्पिक छनौटको दोस्रो चरण खेल्न म्यानमारमा। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुवन विशेष केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।